यो रेडियो नेपाल हो। अब उसालोहनीबाट समाचार सुन्नुहोस्। परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्सालको मैत्रीपूर्ण निमन्त्रणामा भारतका विदेश सचिव विक्रम मिश्री नेपालको दुई दिने औपचारिक भ्रमणका लागि काठमाडौँ आइपुग्नु भएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सचिव लम्सालले उहाँलाई स्वागत गर्नुभयो। परराष्ट्र मन्त्रालयका अनुसार दुवै देशका परराष्ट्र सचिवबीच नेपाल भारत सम्बन्ध र पारस्परिक हितका विविध विषयका साथै आपसी सहयोगलाई विस्तार गर्ने सम्बन्धमा छलफल हुनेछ। साथै भारतका विदेश सचिवले नेपाल सरकारका विशिष्ट व्यक्तिहरूसँग बेग्ला बेग्लै शिष्टाचार भेट गर्ने कार्यक्रम छ। भारतका विदेश सचिवको यो भ्रमण नियमित हो। उहाँ हालै विदेश सचिवमा नियुक्त हुनुभएको हो। विदेश सचिव मिश्री भोलि साउन 28 गते स्वदेश फर्कनुहुनेछ। प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीलाई गरीबीबाट मुक्त नगरेसम्म समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा नहुने बताउनु भएको छ। लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट 325 केको जिल्ला पदस्थापना र प्रथम क्याबिनेटलाई हिजो सम्बोधन गर्दै प्रधानमन्त्रीले मुलुकलाई अल्प विकसित राष्ट्रको सूचीबाट स्तरोन्नति गर्न रोजगारी उत्पादन र उद्यमशीलतामा विशेष जोड़ दिन आवश्यक भएको बताउनुभयो। उहाँले त्यसतर्फ नै सरकारको ध्यान केन्द्रित रहेको बताउनुभयो। अझै पनि 20% नेपाली गरीबीको रेखामुनि रहेका उल्लेख गर्नुहुँदै प्रधानमन्त्री ओलीले भोका बालबालिका र मानिसलाई खान लाउने वातावरण दिन सकिएन भने समृद्ध नेपालको परिकल्पना गर्नुको सतर्कता नरहने बताउनुभयो। नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रले वृहत वामपन्थी एकताका लागि पहल गर्ने भएको छ। पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा हिजो बसेको पार्टीको स्थायी समितिको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वृहत वामपन्थी एकताका लागि पहल गर्ने र स्पष्ट कार्यदिशाका साथ जनतामा जाने प्रस्ताव राख्नु भएको उपाध्यक्ष एवं प्रवक्ता अग्नि प्रसाद सापकोटाले जानकारी दिनुभयो। बैठक अहिले 11 बजे पुनः बस्दैछ। जनता समाजवादी पार्टी जसपा नेपालको नवगठित केन्द्रीय समितिको बैठक आज शुरू हुँदैछ। आगामी साउन 30 गतेसम्म चल्ने बैठकमा मुलुकको समसामयिक राजनीतिक विषय, पार्टीको संगठन सुदृढीकरण लगायत विषयमा छलफल हुने जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले जानकारी दिनुभयो। उहाँका अनुसार वर्तमान राष्ट्रिय राजनीतिक सन्दर्भमा पार्टीको भूमिका, पार्टीको वैचारिक एवं सैद्धान्तिक अवधारणा तथा संविधान संशोधनको आवश्यकता र अपरिहार्यता सम्बन्धमा छलफल हुनेछ। पछिल्लो समय डेंगी र हैजाका संक्रमितको संख्यामा वृद्धि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका अनुसार डेंगी संक्रमितको संख्या 3084 पुगेको छ। यस्तै महाशाखाका अनुसार हैजाका बिरामीको संख्या 47 पुगेको छ। ललितपुर, काठमाडौँ, प्युठान, कैलाली र उपन्देहीमा हैजाका बिरामी देखिएका छन्। डेंगी र हैजाका बिरामी बढ़न थालेपछि सतर्कता अपनाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेको छ। बाढ़ी पहिरोका कारण बागलुङको बडीगाड़मा 50 परिवार विस्थापित भएका छन्। बडीगाड़ गाउँपालिका 9 को नयाँ बस्ती र वडा नम्बर 10 आरूपाता पातले क्वालङझिङ खोर सल्लेनधारा लगायत बस्तीका 50 परिवार विस्थापित भएका हुन्। पहिरोले अवरूद्ध कर्णाली राजमार्ग सञ्चालनमा आएको छ। सुर्खेत जुम्ला सड़क अन्तर्गत कालीकोटको पिलिस कल्याण खोला र बिरता मोडमा खसेको पहिरो हटाएसँगै अवरूद्ध सड़क आज बिहानदेखि खुलेको हो। जुम्ला स्थित सड़क डिभिजन कार्यालयका सूचना अधिकारी वीरबहादुर जीटीका अनुसार पहिरो हटाएपछि राजमार्ग पूर्ण रूपमा सञ्चालन भएको छ। गाजाको एक विद्यालयमा इजरायली रकेट आक्रमणमा मृत्यु हुनेको संख्या 100 भन्दा बढ़ी पुगेको अन्तर्राष्ट्रिय प्रसारण संस्था अल जजिराले जनाएको छ। विस्थापित प्यालेस्टिनीहरू बस्ने विद्यालयमा 3 इजरायली रकेट प्रहार गरिएको गाजाको नागरिक सुरक्षा विभागका प्रवक्ता महबुद बासलले बताउनुभयो। इजरायली सेनाले अल ताबिन विद्यालयमा रहेको हमासको कमाण्ड एण्ड कन्ट्रोल सेन्टरमा आक्रमण गरेको बताएको छ। गाजा सरकारी संचार स्रोतहरूले उक्त विद्यालयमा करिब 250 जना महिला र बालबालिका रहेको र तीमध्ये लगभग आधा महिला र बालबालिकाको आक्रमणमा मृत्यु भएको बताएका छन्। यसैबीच संयुक्त राष्ट्रसंघद्वारा नियुक्त मानव अधिकार विज्ञले गाजा युद्धमा इजरायलले व्यापक नरसंहार गरेको आरोप लगाउनु भएको छ। इजरायलले एउटा अस्पताल, विद्यालय र शरणार्थी शिविरमा आक्रमण गर्दा ठूलो मानवीय क्षति पुगेको र अधिकांश महिला, बाल बालिका र सर्वसाधारण हताहत भएका छन्। प्यालेस्टिनी भूभागमा अधिकारको स्थिति सम्बन्धी संयुक्त राष्ट्रसंघका विशेष प्रतिवेदक फ्रान्सेस्का अल्बानीजले सामाजिक सञ्जाल एक्समा भन्नुभएको छ। इजरायलले अमेरिकी र युरोपेली हतियार प्रयोग गरेर प्यालेस्टिनी विरूद्ध यस्तो आक्रमण गरिरहेको अल्बानीजले बताउनुभयो। यो सँगै रेडियो नेपालबाट बिहान 11 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन 12 बजे सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।